नमस्ते अनि धेरै धेरै स्वागत छ जिग्री कार्यक्रम साथीसँग मनको कुराको यो अर्को अध्याय लिएर म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिको परेको जिग्री सबिन आइसकेको छु है टुपी पालेर
सबिन सँगसँगै म पनि छु है साथी म तपाईँको आफ्नै हँसिली रसिली अनि चिटिको परेकी प्यारी साथी सविता मेरो तर्फबाट पनि चिसो चिसो मौसममा न्यानो न्यानो माया छ है
सविता जिग्री अघि तिमीले बाहिर बसेर के गरिरहेको थियौ भन त
के हुनु र सबिन घाम तापिरहेको थिएँ नि
ल सही हो सविता जिग्री त्यसो भए त तिमीले टन्नै भिटामिन डी पायो होला है
अब त्यो त पाइहालिन्छ नि घाम तापेपछि हेर सबिन म त दिनै पछि घाम तापेर बस्छु नि
हो र तिमी मात्र कहाँ हो र फेरि म पनि घाम तापेर बस्छु नि बरु हाम्रो जिग्री चाहिँ घाम ताप्नु हुन्छ कि हुन्न होला है
अब किन नताप्नु सबिन यस्तो चिसो छ ताप्नु हुन्छ नि हाम्रो साथीले पनि होइन त साथी तर पनि सबिन हामी कामको सिलसिलामा घर बाहिर बस्ने साथीले चाहिँ त्यति धेरै घाम ताप्न पाउनुहुन्न र उहाँहरूलाई भिटामिन डी को कमी पनि हुन्छ नि
त्यही त भनेको कतिपय जिग्री त कोठामा घाम पनि आउँदैन र घाम ताप्ने फुर्सद पनि हुँदैन तर जिग्री जति सुकै बिजी भए पनि एकछिन समय निकालेर घाम ताप्नु पर्छ अनि भिटामिन डी आफ्नो शरीरमा लिनु पर्छ है
पक्कै पनि बरु सुन न सबिन यो जाडो मौसममा घाम ताप्नुको फाइदाको बारेमा साथीलाई भनौ न हुँदैन
भइहाल्छ नि सविता जिग्री र जिग्री हामीले जाडो मौसमको घाम ताप्दा हाम्रो शरीरलाई चिसोबाट न्यानो बनाइराख्छ अनि हाम्रो काम गर्ने क्षमता समेत बढाउँछ क्या
हो नि अनि बिहानीको समयको घामले त झन् रक्त सञ्चारलाई नै सन्तुलित बनाउँछ घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोकेर रक्त सञ्चारलाई चुस्त पार्छ होइन त सबिन
हो नि सविता झिगी अनि झिगी भिटामिन डी हाम्रो शरीरको लागि अत्यावश्यक भिटामिनहरू मध्ये एक हो अनि भिटामिन डी को मुख्य स्रोत भनेको सूर्यको किरण नै हो सूर्यको किरण भएको अल्ट्रा भायोलेन्ट किरणको मद्दतले हाम्रो छालाले भिटामिन डी बनाउँछ होइन त सविता झिगी
त्यही त सबिन र भिटामिन डी ले हाम्रो शरीरमा हाडको विकास पनि गर्छ अनि त्यस्तै भिटामिन डी को अन्य स्रोत भनेको माछा अन्डा दुध च्याउ कोड लिभर तेल आदि खानेकुराबाट पनि भिटामिन डी पाइन्छ
पक्कै पनि अनि यो जाडोको घामले दिमागलाई तनावमुक्त बनाउँछ अनि रातको समयमा गहिरो निद्रा लाग्छ
त्यस्तै नै साथी घाममा नियमित बस्दा विभिन्न खालको हानिकारक ब्याक्टेरिया र किटाणुबाट बच्न सकिन्छ भने छालाको समस्या छ भने त्यसको उपचारमा पनि धेरै फाइदा गर्छ
हो नि झिगी घामको किरणले उच्च रक्तचापलाई नियन्त्रण गर्दछ हाम्रो रगतमा अक्सिजनको मात्रा बढाउँछ अनि स्टामिना फिटनेस र मांसपेशी विकासमा यसको ठुलो प्रभाव रहन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ के कस्तो सविता
पक्कै पनि र साथी घाममा हामी सधैँ बस्यौँ भने बालबालिकाको शरीर एवं उचाइ पनि वृद्धि हुन्छ तनाव वा डिप्रेसनको उपचारमा पनि सहयोग पुग्छ त्यस्तै स्मरण शक्तिलाई पनि सधैँ उस्तै राख्न घामको धेरै महत्व छ
सही हो झिगी त्यही भएर यो जाडोयामको न्यानो घाम तापाउने भन्छु है म त
पक्कै पनि सबिन अब चाहिँ भने हाम्रो साथी कपिल देव शरण कोपिलाले पठाउनु भएको रचना नै सुनाउँछु है त
हुन्छ हुन्छ सविता
जबसम्म तिम्रा तस्विरको ग्यालरी हेरिनन् तबसम्म बिस्तारामा कहिले कोल्टी फेरिनन् लाग्छ होला प्रदेशीले पनि के माया गर्थ्यो भने तिमी बिनाका त रातका कुनै सपना देखिनन् भन अब के गरम डियर जिन्दगी
वाह झिग्री वाह हामीलाई यति राम्रो रचना पठाउने झिग्री कपिल देव शरण कोपिलालाई धेरै धेरै धन्यवाद छ है आगामी दिनमा पनि हामीलाई यसरी आफ्नो रचनाहरू पठाउँदै गर्नु होला है
पक्कै पनि साथी तपाईँ पनि आफ्ना लेख रचनाहरू पठाउन चाहनुहुन्छ भने हामीलाई हाम्रो कार्यक्रमको स्तम्भ जीवन बोगाईमा पठाउनु होला हामी तपाईँका रचनालाई तपाईँकै नाम दिएर कार्यक्रममा पाल्लै पालो प्रसारण गर्नेछौँ
पक्कै पनि
मेरो कथा साथीसँग मनका कुरा मार्फत
साथी के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौ
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio
सविता झिगे अब चाहिँ एकछिन पनि ढिला नगरी सुन्ने होइन त आजको सीमाको कथा
सुन्ने नि सबिन नसुन्ने भन्ने पनि कुरा हुन्छ र बरु गइहालौँ है त तिमी म अनि हाम्रो प्यारो प्यारो साथी मिलेर आजको सीमाको कथा सुन्न ऊ भाइतिर
सीमा भाउजू 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 कता जानुभएछ सीमा भाउजू
हजुर हजुर सरोज बाबु।
ए किचनमा पो तपाईँ?
अँ बाबु, भाँडा के जुठो राख्नु भनेर माझ्न थालेँ कि म त।
ए भाउजू पनि त्यो भाँडा त्यहीँ छोडिदिनुहोस् न, म माझिहाल्छु नि। म हुँदा हुँदै तपाईँले यस्तो दुःख गर्नु पर्दैन कि।
कहाँ बाबुलाई भाँडा मजाउनु, बल्ल बल्ल आउनु भएको पाहुनालाई
के भन्नुहुन्छ के भाउजू पनि, घरको मान्छे पनि पाहुना हुन्छ त। अब खै उता जानु, काम भनेको सबै मिलेर गर्ने हो, बरु गफ गर्दै भाँडा माझौँला न।
होइन होइन, पर्दैन के बाबु, म आफै माझिहाल्छु नि।
ए भाउजू, म कहाँ एक्लै भाँडा माझ्छु भनेको हो त, मिलेर गरौँ पो भने हो त।
अब तपाईँलाई बोलेर कसले जित्न सक्छ र?
होइन बाबुजू, बोलेर कसलाई जित्नु छ र, काम गरेर पो मान्छेको मन जित्ने हो त। अब हेर्नु त, यसरी मिलेर सँगै काम गऱ्यो भने एउटालाई मात्रै मार पर्दैन नि त, बुझ्नुभयो त मेरी भाउजू?
त्यो त हो बाबु।
अनि भाउजू, बुढाबुढी सँगै मिलेर घरको काम गर्दा त खुब रमाइलो हुन्छ होला है, दाइ र तपाईँ त खुब रमाइलो गर्दै घरको काम गर्नुहुन्छ होला।
खै बाबु, त्यो त सम्झिने मात्र हो।
ल किन र, दाइले घरको काम सघाउनुहुन्न र?
घरमा आएर एकछिन बस्ने फुर्सद त हुन्न दाईको, घरको काम त परै जाओस्।
हो र, अनि दाई त्यति बिजी हुनुहुन्छ र?
खोइ बिजी भन्ने कि के भन्ने, अफिसको कामले बाहिर जिल्ला गएको पनि 15 दिन भइसक्यो, घरमा हुँदा नि अफिसकै काम गरेर बस्नुहुन्छ।
अनि कहिले आउनुहुन्छ त दाई?
खै कहिले हो कहिले, गएबाट फोनमा कुरा त भएको छैन, दिक्कै लाग्छ घरिघरि त। अँ साँच्ची, एक्जाम दिन कतिखेर जानुहुन्छ बाबु? आजको त एक्जाम लास्ट हो क्या रे।
अँ भाउजू, अब एकछिनमा जान्छु। अनि भाउजू, आज त मलाई घुमाउन लैजानुहुन्छ होला नि होइन, परीक्षा सकिएपछि?
भइहाल्छ नि बाबु, तपाईँ परीक्षा सकेर मलाई फोन गर्नु, अनि घुम्न जाउँला।
हुन्छ भाउजू, लु बरु पानी हालिदिउँ त, भाँडा पखालिहालौँ, फेरि सुक्छ कि, यस्तो गर्मी छ।
ल, यत्रो भाँडा माझिहाल्नु भयो, अब पखाल्दै गर्छु नि म, तपाईँ तयार हुनुहोस्, जानु जानुहोस्।
ल ल भाउजू, एक्जाम दिन लागु भयो नि चिटिक्क पर्नु पर्यो नि, यति राम्री भाउजूसँग घुम्न जो जानु छ।
त्यही त। सरोज बाबु, कफी मात्र लिनुहुन्छ कि अरू पनि केही अर्डर गरौँ?
होइन भाउजू, यति भए पुग्छ।
ल ल बाबु।
जे होस् भाउजू, परीक्षा सकेर घुम्न नि लास्टै रमाइलो भयो। थ्याङ्क यू है भाउजू मलाई घुमाइदिनु भएकोमा।
होइन होइन बाबु, थ्याङ्क यू भनेर नै पर्दैन नि, अब बल्ल बल्ल आउनु भएको छ, मैले यति पनि नगराउला त।
त्यो त हो।
अनि तपाईँसँग घुमेर मलाई पनि कस्तो रमाइलो भयो, म त फ्रेस भएँ आज, कति भयो घरबाट बाहिर ननिस्केको, धन्न तपाईँ आउनुभयो र घुम्न पाइयो।
त्यही त है, अब म यहाँ बसिन्जेल मजाले घुम्नुपर्छ है भाउजू।
भइहाल्छ नि बाबु। अनि बाबु, एक्जाममा पास त हुनुहुन्छ होला नि?
ह्या भाउजू, अघि पनि भनिसकेँ नि यसपालि त पास हुन्छु हुन्छु भनेर, अब तपाईँ ढुक्क हुनु कि, दाई जस्तो अफिसर बनेर देखाउँछु।
अरू जेसुकै बन्नु बाबु, तर दाई जस्तो अफिसर चाहिँ नबन्नु है।
किन र भाउजू, दाईको कमाइ त राम्रै छ नि होइन र?
अब कमाइ त राम्रै छ नि, तर कमाइ मात्र भएर नहुने रहेछ, आफ्नो परिवारलाई पनि त समय दिन सक्नु पर्यो नि त।
तर तपाईँको देवर चाहिँ त्यस्तो छैन के भाउजू?
अँ त्यो त तपाईँले बिहे गरेपछि हेरौँला नि।
म त बिहे गरेपछि भाउजू एकछिन छोड्दिनँ आफ्नो बुढीलाई, म जहाँ जहाँ जान्छु त्यहाँ त्यहाँ नै लिएर जाने हो, बुढीलाई त म एकछिन पनि छोड्दिनँ।
हेरौँला बाबु।
हेर्नु भाउजू हेर्नु, म त काम काम भनेर बस्दिनँ, बरु आफ्नो श्रीमतीसँगै रोमान्स गर्दै बस्ने हो।
सपना त राम्रै रहेछ बाबुको।
राम्रै त हो नि भाउजू, तर मेरो यति राम्री भाउजूलाई दाइले कहिले समय दिनुहुन्न भनेको थाहा पाउँदा चाहिँ मलाई साह्रै दुःख लाग्यो। अनि भाउजू, तपाईँ एक्लै बस्दा मन मान्छ र भने?
अब मन नमाने पनि मनाउनु पर्यो नि, त्यही पनि मसँग छोरी छँदैछ नि, यताउता गर्दा समय गएको पत्तै नहुने रहेछ बाबु।
खै भाउजू, अब मैले नराम्रो भन्न खोजेको चाहिँ होइन, तर पनि यसो सोच्नुहोस् त, सधैँ यसरी मन मारेर त बस्नुहुन्न है।
अब के गर्नु त बाबु, यो बाहेक अरू उपाय नै के छ र?
तर भाउजू, म चाहिँ भन्छु दाइले जे जे गरे पनि मन मारेर चाहिँ नबस्नु होला है, तपाईँलाई पनि त कुरा गर्ने मन हुन्छ होला, आफ्नो कुरा कसैले सुनोस् जस्तो लाग्छ होला होइन र?
लाग्न त लागिहाल्छ नि।
त्यही भएर चुप लागेर नबस्नु होला है, मैले भनिदिएको छु, कम्ता माया लाग्छ त मलाई तपाईँको।
आ बाबु, यस्ता कुरा छोडिदिनु, बरु कफी छिटो खाएर घर जानुपर्छ, घर जानु ढिलो भइसक्यो।
ल ल बाबुजू, तर मैले भनेको कुरा चाहिँ विचार गर्नु है।
हस् हस् बाबु। ए नानी पनि सुतिसकिछे। हुन त दिनभर स्कुलमा खेलेर थाकेकी पनि होली। अनि आज सरोज बाबुसँग घुमेर कति रमाइलो भयो। साँच्चै यसरी नै बुढासँग घुम्न पाए त कति रमाइलो हुन्थ्यो होला है। तर के गर्नु, आफ्नो बुढाको भने कहिले फुर्सद भएन, हामीलाई दिने टाइम नै छैन, के गर्नु। सरोज बाबुले मलाई कति केयर गर्नुहुन्छ। खाना खायो खाएन, काम गरेको छु भने पनि म कति थाकेँ होला भनेर कति सहयोग गर्नुहुन्छ। उहाँ आएको त्यही 5 दिन त भयो नि, तर मलाई कति केयर गर्नुहुन्छ। तर गणेशसँग बिहे भएको पनि यतिका समय भयो, आजसम्म मलाई एकचोटि यस्तो कुरा सोध्नु भएको छैन। खै के हो मेरो बुढा त। सरोज बाबुले अचेल मलाई छोरीलाई कति माया गर्न थाल्नु भएको छ। सधैँ सरोज बाबु यहीँ बस्नु भए पनि हुन्थ्यो नि बरु, मलाई साथी त हुन्थ्यो। कस्तो निद्रा नलागेको, बत्ती निभाएर सुत्नु पर्यो बरु। अबे के यो सरोज बाबु पनि कस्तो के, मेरो त सातो लिनुभयो।
तपाईँ साँच्चै तर्सिनु भयो।
अनि त यहाँ आफू एक सुरले बेड मिलाउँदै थिएँ, तपाईँ त मेरो त कहाँ मुटु नै ढुकढुक भयो नि।
खोइ खोइ मेरो प्यारी भाउजूको मुटु कति ढुकढुक भइरहेछ सुन्नु पर्यो।
हे बाबु नगर्नु न।
सुन्न दिनु न के। ओहो हो त रहेछ त, मेरो भाउजूको मुटु त ढुकढुक भएछ। बरु यो मुटुलाई म एकचोटि माया गर्छु है त।
नगर्नु न बाबु, कोही आयो भने।
आएर के भयो त, देवरले भाउजूलाई कति माया गर्दोरहेछ भन्छन् नि, तपाईँ पनि यत्तिकै डराउनुहुन्छ कि।
त्यही त है, कति आउने कि कुरा पनि तपाईँलाई।
यति माया लाग्दी मान्छेलाई छोडेर जाने दाई कस्तो होला के।
तपाईँलाई पो माया लाग्यो, दाईलाई लागेन त के गर्ने।
मलाई त यति धेरै माया लाग्छ नि तपाईँको।
बाबु तपाईँ त छोड्नु।
के भाउजू भन्नु न।
बाबु छोड्नु न, के गरे
के हुन्न के भाउजू।
सीमा सरप्राइज।
गणेश तपाईँ
दाई
हो, कसरी कसरी खबरै नगरी।
के हो सीमा, के भइरहेछ यहाँ।
होइन होइन केही भएको छैन।
केही भएको छैन रे, मैले देखेको छैन भनेर सोचिस् क्या तैँले।
मलाई नकुट्नुहोस् न, हामीले त्यस्तो केही गरेको छैनौँ। सरोज बाबु भन्नु न तपाईँ।
तँलाई लाज लाग्दैन के भएको तँलाई त अझ म नहुँदा त तेरो खुब मोज रहेछ होइन। तँलाई त लाखा लाखा त लाखा।
मैले केही गरेको छैन, मेरो कुरा त सुन्नु।
केही गरेको छैन, अब यति भन्दा के गर्नु पर्यो रे सीमा। अब मैले यो भन्दा बढी के देख्न बाँकी छ।
त्यस्तो होइन, त्यस्तो होइन, मलाई माफ गर्नु, मैले केही गरेको छैन।
तिमीले केही पनि गरेको छैन, आफू चाहिँ दिन रात नभनी पसिना बगायो, श्रीमतीको दाल भरि यस्तो छ। तिमीले यो सब गर्नुभन्दा पहिला मेरो बारेमा, हाम्रो छोरीको बारेमा एकचोटि सोचेनौ है।
के सोच्ने, मैले मैले के गरेको छु र।
अझ पनि मैले के गरेको छु र। मैले अरूको मुखबाट सुनेको भए पनि होला त नि भनेर चित्त बुझाउँथे होला। आफैले देखेको कुरा कसरी अविश्वास गरौँ मैले आज।
त्यस्तो होइन गणेश, तपाईँ गलत सोच्दै हुनुहुन्छ।
मैले नै गलत सोच्दैछु हो। हाम्रो बिहे भएको पनि यति समय भइसक्यो, अझ छोरी पनि भइसक्यो, तर पनि मैले तिमीलाई समय दिन सकिनँ भनेर, तिमीहरूको न्यास्रो लाग्यो भनेर एक हप्ताको छुट्टी लिएर तिमीलाई सरप्राइज दिन आएको थिएँ। तर सरप्राइज त तिमीले दियो, तिमीले यति मिठो सरप्राइज दियो कि सायद अब मलाई कुनै कुराको पनि आवश्यकता नै नहुने भयो। थुक्क मेरो जिन्दगी।
गणेश गणेश सुन न,
छोड मलाई सीमा, मलाई अझै पीडा नदेऊ। तिमीले जस्तै मैले पनि तिमीलाई यस्तै गरेको भए तिमीलाई कस्तो हुन्थ्यो भन त। तर म त्यस्तो गर्न सक्दिनँ बुझ्यौ, किनकि म तिमीलाई यति धेरै माया गर्थेँ, हाम्रै लागि दिन रात नभनेर मेहनत गरेको थिएँ मैले, तर तर तिमीलाई थाहा छ म तिमीलाई कति माया गर्छु। हुन त तिमीलाई मेरो मायाको के मतलब होइन, के मतलब के हो त सीमा, के हो? मैले मेरो आँखाले देखेको कुरा के हो यो? तिमी र सरोज बिच जे भइरहेको थियो त्यो के हो? के सोचेर घर आएको थिएँ आज म? के भयो? बस्नु छैन मलाई घर।
होइन, गणेशले फोन पनि उठाउनुहुन्न, दुई दिनदेखि फोन गरेको गरेछ। मैले यो के गरे? आफ्नै कारणले गर्दा आज यस्तो भयो। म के गरौँ, के भनौँ गणेशलाई? सरी गणेश, अलि जानी जानी यस्तो गरेको होइन। प्लिज प्लिज गणेश, फोन उठाउन। म के गरौँ? कसरी गणेशलाई भेटौँ? छोरी टिपेर हिँड्नु भएको मान्छे कहाँ जानुभयो भन्ने आजसम्म पनि थाहा छैन। नानीले पनि खाना खाए कि खाएन होला? मम्मी एकछिन नबस्ने नानी अहिले कसरी बसिरहेकी होला? यो सब मेरै कारणले गर्दा भएको हो। मैले त्यसरी सरोज बाबुसँग कोठामा बस्न नहुने थियो, तर सरोज बाबुले भन्दा मलाई केयर गरेको माया गरेको बहाना बनाएर के गर्न खोज्नुभयो। तर म पनि उस्तै नि, बुढाले केयर गरेन माया गरेन भनेर अरूको पछि लाग्ने ठुक्क मेरो बुद्धि। बुढाले यति दुःख मेरो लागि हाम्रो छोरीको लागि गरेको भनेर मैले बुझ्न सकिनँछु। मलाई माफ गरिदेऊ गणेश, मलाई माफ गरिदेऊ। मबाट ठुलो गल्ती भयो। मेरो ठाउँमा गणेशले यस्तो गरेको भए मैले पनि कसरी सहन्थे होला र? अब जे भयो भयो, गणेशले एकचोटि मात्र फोन उठाए त आफूले गरेको गल्तीको लागि माफी त माग्थे, आफ्नो कुरा त भन्थे, चाहे मेरो कुरा सुनेर उसले मलाई छोडे पनि छोडोस्, तर मेरो मन त शान्त हुन्थ्यो। सरी गरे, सरी, मबाट ठुलो गल्ती भयो, मलाई माफ गरिदेऊ गणेश, मलाई माफ गरिदेऊ।
मलाई चाहिँ आजको कथाको सीमा देखेर एकदमै रिस उठ्यो भने, श्रीमान घरमा छैन, उसले आफ्ना केही आवश्यकताहरू पुरा गर्न सकेन भन्दैमा त्यसरी अरू मान्छेसँग सम्बन्ध अगाडि बढाउने हो भने उसले कता ख्याल गर्नु पर्दैन?
त्यो त ख्याल त गर्नुपर्छ कि सबिन, मलाई पनि सीमाको त्यस्तो व्यवहार चाहिँ साँच्चै भन्ने हो भने मन परेको छैन। तर सीमाले आफ्नो देवर सरोजसँग सम्बन्ध स्थापित गर्नुमा सीमाको श्रीमान गणेशको पनि हात छ जस्तो लाग्छ कि मलाई त। उसले पनि त सीमाको इच्छा चाहनाहरू के छन् भनेर बुझ्नुपर्छ नि, उसलाई के कुराको निड छ भन्ने ख्याल गर्नु पर्दैन त।
हेर, अब त्यो त हो होइन, तर मलाई भने श्रीमानको गल्ती जस्तो लाग्दैन है सविताजी, किनभने उसको काम नै त्यस्तो थियो, धेरै बाहिर बस्नुपर्ने, घरमा हुँदा पनि काम गर्नुपर्ने, तर पनि समय मिल्ने बित्तिकै सीमालाई खुसी राख्नको लागि उसले कुनै कसर बाँकी नै राख्दैन थियो नि। ल हो के भन त, तिमी नै टुपी पालेर।
त्यो त हो सबिन, मैले गणेशले सीमालाई माया नै गर्दैन थियो भन्न खोजेको होइन, तर तिमी नै यसो सोच त, सीमालाई गणेशले जति नै धेरै माया गरे पनि केयर गरे पनि सीमा आफ्नो श्रीमानसँगको सम्बन्धमा खुसी त थिइन नि। ल हो किन भन त,
श्रीमानसँग खुसी छैन भनेर अरू नै मान्छेसँग सम्बन्ध गाँस्दैमा खुसी मिल्छ भन्ने होइन नि। जुन कुरा त पछि उसले रियलाइज पनि गरे कि मैले गलत गरिरहेको छु, आफ्नो सीमित स्वार्थ पुरा गर्नको लागि श्रीमानको आँखा छलेर देवरसँग सम्बन्ध बढाउनु हुँदैन भनेर।
ओए, अहिले आएर चाहिँ मलाई पनि त्यस्तै लाग्न थाल्यो कि सबिन।
त्यही भएर हेर सविताजी, अब आजकै कथालाई हेर्ने हो भने पनि सीमालाई मात्र होइन, गणेशलाई पनि त आफ्नो छोरी अनि श्रीमतीसँग समय बिताउन, उनीहरूसँग घरमै बस्न त मन थियो होला नि, तर उसले त सँगै बस्न पाइन भनेर अरू मान्छेसँग सम्बन्ध गाँस्दै त हिँडेन नि, हो कि भन न।
त्यो त हो सबिन।
त्यही भएर हेर, यदि गणेशले पनि सीमाले जस्तै गरेको भए सीमालाई कति नराम्रो लाग्थ्यो होला, लौकेन भन त।
त्यो त लाग्थ्यो नि सबिन। त्यसैले नै साथी, गल्तीको रियलाइज गर्नु र गल्ती नदोहोऱ्याउनु नै सबैभन्दा उत्तम हो जस्तो लाग्छ कि मलाई। जुन कुरा चाहिँ ढिलै भए पनि सीमाले महसुस गरे र अब हिँड्दा यस्तो कामै गर्दिन, आफूहरू बिचको सम्बन्ध जेसुकै होस् तर गणेशसँग माफी माग्छु भनेर माफी माग्ने निर्णय गरे कि, हो त्यो चाहिँ मन पर्यो है मलाई।
हो नि, फेरि जिरी मलाई त के पनि लाग्छ भने नि, आफूले आफ्नो श्रीमानसँग वा श्रीमतीसँग कुनै कुरामा चित्त बुझेको छैन भने त त्यही बेला पो भन्नुपर्छ नि, न कि श्रीमानले अथवा श्रीमतीले मलाई समय दिएन, आफ्ना इच्छा चाहनाहरू बुझेन भनेर अर्को मान्छेसँग सम्बन्ध गाँस्दै हिँड्ने हो कि भन्नुहोस् त। यसले गर्दा त झन् समस्यामाथि समस्या थपिन्छ नि, हो कि भन्नु नि जिरी।
हो नि, त्यसरी नै साथी, एकले अर्कोलाई दोष लगाउनु भन्दा पनि एकअर्कालाई चित्त नबुझेको कुरा राम्रोसँग प्रभावकारी रूपमा दुवैजना सँगै बसेर छलफल गर्नु, एकअर्काका कमी कमजोरीलाई केलाएर त्यसलाई सुधार्न अग्रसर हुने हो भने त श्रीमान श्रीमती बीच आजको कथामा जस्तो समस्या आउँदैन थियो नि, सम्बन्ध राम्रो हुन्थ्यो नि, ल हो किन भन्नुहोस् त।
पक्कै पनि हो नि
सबिन, आजको कथाको सीमा र गणेश त हाम्रो समाजको एउटा प्रतिनिधि पात्र मात्रै हो जस्तो लाग्छ कि मलाई। यसरी सम्बन्ध बिग्रिने अथवा आफ्नो श्रीमान या श्रीमतीलाई एकअर्काको पछाडि धोका दिने कारणले विभिन्न समस्या भोग्ने गरेको त हामीले देख्ने र सुन्ने पनि गरेका छौँ नि, होइन र?
हो नि सविता झिगरी, अब हाम्रै घर छेउमा पनि देवर हौजूको सम्बन्ध देखेर मलाई त कस्तो अप्ठ्यारो लाग्छ भने नि।
हो र सबिन।
हो नि, फेरि हेर न, त्यसै श्रीमान नभएको बेलामा देवरसँग त्यसै सम्बन्ध अगाडि बढाउँदा त पछि उनीहरू तिनैजनाको भविष्य पनि त बर्बाद हुन्छ नि, कस्तो सोच्न नसकेको होला जस्तो लाग्छ कि मलाई त, कस्तो अचम्मै लाग्छ भने।
त्यही त है सबिन, त्यसरी देवर भाउजूले आफ्नो सम्बन्ध अगाडि बढाउँदा त आफ्नो श्रीमान, आफू, आफ्नो देवरको भविष्य पनि अनुलमा पर्छ नि, होइन र?
हो नि सविता झिग्री, यसो सोच्नुहोस् त झिग्री, आफ्नो केही चाहना पुरा गर्नको लागि वा भनौ न कुनै एकजना व्यक्तिको स्वार्थ पुरा गर्दा बाँकी दुईजनाको भविष्यमाथि खेलवाड गर्नु कतिको राम्रो।
त्यो त पक्कै पनि नराम्रो नै हो कि सबिन।
त्यही भएर झिग्री मलाई त के लाग्छ भने नि, क्षणिक सन्तुष्टिको लागि बाँकी जीवन किन बर्बाद गर्ने, बरु त्यसको सट्टा केही कुरा पुरा भएन भने पनि के भयो र, माया गर्ने श्रीमान या श्रीमती छ भनेर एकछिन मात्रै सकारात्मक सोच्यो भने त हामी गलत सम्बन्ध हुनबाट बस्छौँ नि, हो कि भन्नुहोस् न।
एकदमै सही भनेको सबिन तिमीले। बरु सुन न, तिम्रो विचारमा नि सबिन, मानिस यसरी बिहेपछि आफ्नो श्रीमान र श्रीमती हुँदा हुँदै अर्को तेस्रो व्यक्तिसँग सम्बन्ध राख्नुको कारण चाहिँ के होला जस्तो लाग्छ तिमीलाई?
सविता, मेरो विचारमा त एकले अर्कालाई बुझ्न नसक्नु नै हो जस्तो लाग्छ, किनकि एकले अर्कालाई बुझ्न नसक्दा उसको भाव र कदर गर्न सकिँदैन, एकअर्का बीच सम्मान पनि हुँदैन, अनि आफ्नो पार्टनरले आफूबाट के चाहेको छ भन्ने कुरा पनि थाहा हुँदैन, जसले गर्दा मानिस आफ्नो रिलेसनसिपमा खुसी पनि हुन सक्दैन, हो कि भन त।
पक्कै पनि सबिन, त्यस्तै अर्को के पनि हुन सक्छ जस्तो लाग्छ भने नि मलाई, हामी आफ्नो पार्टनरले यो गरिदियो हुन्थ्यो, त्यो गरिदियो हुन्थ्यो भनेर आश गर्न थाल्छौँ, वा भनौँ विभिन्न किसिमका अपेक्षा राख्न थाल्छौँ, तर ती आशा र अपेक्षाहरू पुरा भएनन् भने पनि बिस्तारै सम्बन्धमा फाटो आउन थाल्छ, फलस्वरूप अर्को व्यक्तिले हाम्रो जीवनमा प्रवेश पाउँछ जस्तो लाग्छ कि मलाई।
हो नि सविता, बरु सुन न, करुणा जिग्रीले केही जिग्रीलाई किन एक्सट्रा मेरिटलमा मान्छेहरू जान्छन् भनेर सोधेकी थिए, बरु त्यही सुन्ने हो कि।
भइहाल्छ नि सबिन, साथी तपाईँ पनि सुन्नुहोस् है त,
श्रीमान श्रीमती आपसमा खुसी नहुनु नै हो, कामको सिलसिलामा रोजगारीको सिलसिलामा श्रीमान श्रीमतीहरू छुटिएर बस्ने, कम्युनिकेसन ग्याप हुने, असमझदारीहरू उत्पन्न हुने, एक आपसका विचारहरू नमिल्ने, त्यसपछि चाहिँ सम्बन्धमा असन्तुष्टिहरू देखा पर्छन् र अर्को व्यक्तिको साथ सहयोग चाहिँ उसको जीवनमा अपरिहार्य हुन जान्छ।
मेरो विचारमा आफ्नो स्वार्थको लागि कतिपय पुरुषहरू प्राय स्त्री यौन सम्बन्धहरूको लागि कतिपय महिलाहरू आफ्नो निजी सम्बन्धमा सन्तुष्ट नभएर
एउटा सानो उमेरमा गरिने विवाह पनि हुनसक्छ, त्यसै गरी वैदेशिक रोजगारमा युवा युवती जाँदाखेरि उनीहरू लामो समयसम्म एकअर्कासँग छुटिएर बस्छन्, त्यस कारण उनीहरूमा आउने एउटा मानसिक विचलनले गर्दा पनि विवाहेतर सम्बन्ध राख्ने गरेको पाइन्छ।
जस्तो आफूसँग भएको श्रीमतीको कदर नगर्नु र उसबाट एउटा आकर्षण साइकोलोजिकली विकर्षणमा पर्दै जानु र अन्य स्त्रीहरूलाई राम्रो देख्दै जानु र एउटा अवसर पनि हुन्छ र त्यो अवसर पाउँदा भरपूर त्यसको उपयोग गर्नुले नै एक्स्ट्रा म्यारिटल अफेयरमा मान्छेहरू पर्छन् जस्तो लाग्छ।
श्रीमतीबाट श्रीमानले, श्रीमानबाट श्रीमतीले आशा गरिराख्ने अनि त्यो कुरा नपुग्दाखेरि चाहिँ आफ्नो पार्टनरबाट सेक्स निड जति अपेक्षा राखेका छन् त्यो पुरा नहुँदा पनि र अहिलेको यो फेसबुक, ट्विटर, इन्स्टा नेटको विकृति पनि छ।
बिहा गर्नुभन्दा अगाडि चाहिँ बुढीले मेरो बुढा यस्तो होला, एकदम मलाई एकदम सपोर्टिभ गर्ला, यस्तो गर्ला, बुढादेखि नि बुढी चाहिँ यस्तो मलाई एकदम सपोर्ट गर्ने होला भनेर सोचेर, त बिहा गरेपछि चाहिँ त्यस्तो मिलेन भने चाहिँ कन्फ्लिक्ट हुन्छ तिनीहरू दुइटामा, र अलिक लङ टाइमसम्म रिलेसनसिप जाँदा त्यतिखेर नै कुन चाहिँ सपोर्टिभ नेचरको देखाइदियो भने चाहिँ उनीहरू चाहिँ अरूसँग एट्र्याक्सन हुने कारणले नै
आफ्नो लाइफ पार्टनरले चाहिँ हरेक कुरामा कम्युनिकेसन नगर्ने, जे कुरामा पनि मिसअन्डरस्ट्यान्डिङ भयो भने, कम्युनिकेसन ग्याप भयो भने,
मेरो विचारमा सामाजिक सञ्जाल, देखावटी वा देखासिखी गर्ने प्रचलन, यिनीहरू नै एक्स्ट्रा म्यारिटल अफेयरका कारण हुन्।
यति मजाको विचार राखिदिनु भएकोमा सबै साथीलाई धेरै धेरै धन्यवाद।
होइ जिग्री, मेरो तर्फबाट पनि एकदमै धेरै धेरै धन्यवाद छ है। अनि हाम्रो जिग्रीले भन्नुभएको छ, श्रीमान श्रीमती बीच मनमा लागेका कुराहरू राम्रोसँग व्यक्त गर्ने वातावरण नहुनु या एकअर्कालाई आफ्नो कुरा गर्न नखोज्नाले उनीहरूको बीच सम्बन्ध राम्रो हुँदैन नि, हैन र?
त्यस्तै अघि हामीले भने जस्तै साथीले पनि भन्नुभयो नि, एकअर्का प्रति विभिन्न कुरामा असन्तुष्ट हुनु, हरेक कुरामा राम्रो भन्दा पनि नराम्रो पक्ष मात्रै देख्नुले पनि सम्बन्ध बिग्रिन्छ, जसको परिणाम स्वरूप आफूलाई माया गर्ने, केयर गर्ने व्यक्तिको रूपमा हामी अर्कै मान्छे खोज्न थाल्छौँ भनेर।
हो नि सविता, र मैले पनि के देखेको छु भने नि, बिहे गर्ने बेलामा परिवारका सदस्यले भनिहाले भनेर आफूले अरू नै व्यक्तिलाई मन पराएको भए पनि आमा बुवाले भनेकै व्यक्तिसँग बिहे गर्ने गर्छौँ, जसले गर्दा आफूले बिहे गरेको व्यक्तिसँग खुसी हुन सक्दैनौ अनि अर्कै व्यक्तिसँग सम्बन्ध राख्न पुग्छौ, जुन कुरा त राम्रो भएन नि, हो कि भन त?
हो नि सबिन, र साथी यी विभिन्न कारणहरू भए तापनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको तपाईँ हामी सबैजना खुसीको खोजीमा हुन्छौँ, र आफूसँग भएको व्यक्तिसँग आफूले खोजेको खुसी भनाले नि साथी, चाहे त्यो शारीरिक होस् या त भौतिक नै हो, यस्तो किसिमको खुसी प्राप्त गर्न सकिएन भने हामी अर्को व्यक्ति खोज्न थाल्छौँ जसले हाम्रो सबै किसिमका आवश्यकता पुरा गर्दै जाओस्।
त्यो त हो यार सविता जिग्री, तर त्यसरी हुन्छ नि आफूलाई चाहेको कुरा पुरा गरिदिन्छ भन्दैमा त्यसरी अरूसँग त हुन्छ नि त्यसरी सम्बन्ध राख्नु त ठिक हो जस्तो लाग्दैन है मलाई। फेरि त्यसमाथि त बिहेपछि एकअर्काको साथ, सहयोग र मायाको आश हुन्छ, र यही कुराले नै त खुसी दिन्छ नि, होइन र? यही खुसी दिने कुरा नै एकअर्काबाट भएन भने त सम्बन्ध बिग्रिने चान्स पनि त धेरै हुन्छ नि, के कसो जिग्री?
पक्कै पनि हो नि सबिन, तर नि साथी हामीले जुन खुसी खोजेका हुन्छौँ नि हो त्यो खुसी अरू कसैसँग होइन, हामी आफै भित्र, अझ भनौ परिवार भित्रै हुन्छ, त्यसैले आफ्नो परिवार भित्र आफै भित्र नभेटाएको खुसी त हामीले हजारौं मान्छे परिवर्तन गरे पनि त पाउन सक्दैनौ नि, ल हो किन भन्नुस् त?
हो नि, फेरि सविताजी, त्यसै श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिँदा उनीहरूको मात्रै सम्बन्ध बिग्रिँदैन नि, उनीहरू दुवैजनाको परिवार र आफन्तहरू बीचको सम्बन्ध पनि त बिग्रिन्छ नि।
हो नि, र उनीहरूको सम्बन्धको कारण उनीहरूका सन्तान छन् भने पनि बाल बच्चाको पढाइ बिग्रिने, त्यो भविष्य समेत अनलमा पढ्न जान्छ नि, जुन कुरा त एकदमै गलत भयो नि, ल हो किन भन त सबिन?
हो नि सविता, त्यसैले मलाई त के लाग्छ भने झिग्री, विवाह गर्नुभन्दा पहिले नै पछि आउन सक्ने सम्भावित समस्याहरूको बारेमा चाहिँ केलाउनु पर्छ, जसले गर्दा विवाह पछिको सम्बन्ध पनि राम्रो हुन्छ, र कुनै कुराको अभावमा या भनौ न कुनै एकजनाको खुसीको लागि धेरैजनालाई दुखी पनि बनाउनु पर्दैन, ल हो किन भन्नुहोस् त झिग्री?
पक्कै पनि हो नि सबिन, तर यही सेरोफेरोमा रहेर साथीलाई यो हप्ताको भिवाई प्रश्न सोध्न अनि अघिल्लो हप्ताको भिवाई प्रश्नमा साथीले पठाउनु भएको विचार पढ्न रसिक र करुणालाई बोलाउन हुँदैन?
भइहाल्छ नि सविता।
नमस्ते सबै साथी, म तपाईँको आफ्नै साथी रसिक।
रसिक सँगै म तपाईँलाई धेरै धेरै माया गर्ने साथी करुणा पनि आइसकेको छु है।
करुणा, अब चाहिँ भने यो हप्ताको भिओवाई प्रश्न नै सोध्ने पो हो कि?
भइहाल्छ नि रसिक र साथी, यो हप्ताको लागि भिओवाई प्रश्न रहेको छ, तपाईँको विचारमा एक्स्ट्रा म्यारिटियल अफेयर्समा किन जान हुँदैन?
प्रश्न फेरि एकपटक भन्छु है, तपाईँको विचारमा एक्स्ट्रा म्यारिटल अफेयरमा किन जानु हुँदैन?
यो प्रश्नमा तपाईँलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि भिओवाई लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो मनमा लागेका कुराहरू सररर लेखेर पठाउनुहोस् हाम्रो पैसा नै नलाग्ने एसएमएस नम्बर 3440।
पक्कै पनि साथी, अब भने पालो भएको छ, अघिल्लो हप्ताको भिओवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारहरू सुनाउने, र अघिल्लो हप्ताको भिओवाई प्रश्न रहेको थियो माया हो वा छेडी काकर्षण मात्रै भनेर कसरी थाहा पाउने,
र यो प्रश्नमा हामीलाई धेरै साथीले आफ्नो विचार पठाउनु भएको छ र आज हामीले कार्यक्रममा केही साथीको विचारहरू ल्याएका छौँ। र ताप्लेजुङबाट साथी सेसेमा लिम्बू लेख्नुहुन्छ, मेरो विचारमा भन्नुपर्दा माया हो भनेर चाहिँ एकअर्कामा विश्वास भएको हुनुपर्छ, एकअर्कामा भएको दुःखमा रुने अनि सुखमा हाँस्ने यही माया हो, अनि एकअर्कामा माया र विश्वास नहुनु, एकअर्काको भावना नबुझ्नु चाहिँ आकर्षण हो, जस्तै रूप, धन, रङ्ग हेरेर गर्नु चाहिँ आकर्षण हो।
त्यस्तै गरी इलामबाट अलिसा खड्का लेख्नुहुन्छ, यदि हामी कसैलाई माया गर्छौँ भने उसको धेरै केयर गर्छौँ, सब कुरा सेयर गर्छौँ र एक अर्काको हरेक प्रब्लम सल्भ गर्छौँ अनि अलि ज्यादा केयर गर्छौँ। तर आकर्षण मात्र हो भने उसको रूप शारीरिक बनावट मात्र मनपर्छ, न कुनै फिल नै आउँछ, न त केयर नै गर्छौँ भनेर आफ्नो विचार राख्नु भएको छ।
र यसै गरी झापा बिर्तामोडको साथी गोकुल भट्टराई लेख्नुहुन्छ, मलाई चाहिँ के लाग्छ भने माया भनेको चाहिँ छिनमै देखेर मन पराउँछु भन्नु माया होइन। माया भनेको त एकअर्का बीच आपसी सद्भाव हुनु पर्यो, एकअर्काको फिलिङ्स बुझ्नु पर्यो अनि मात्र माया गर्नुको अर्थ हुन्छ जस्तो लाग्छ भनेर लेख्नु भएको छ।
र यति राम्रो राम्रो विचार लेखेर पठाउनु हुने सबै साथीलाई धेरै धेरै धन्यवाद। र आज कार्यक्रममा समावेश गर्न नसकेको विचारहरू हामी हाम्रो फेसबुक लाइभमा पनि समावेश गर्नेछौँ है साथी।
अब भने साथीले नै पठाउनु भएको जिज्ञासा अर्थात् साथीलाई साथीको सल्लाह स्तम्भ तर्फ पो लाग्ने हो कि रसिक?
कस्तो मनकै कुरा गरेको के करुणा तिमीले, बरु साथीको जिज्ञासा चाहिँ के छ फटाफट सुनाइहाल न।
भइहाल्छ नि रसिक। हाम्रो साथी लेख्नुहुन्छ, भिरिङ्गे रोग कसरी लाग्छ?
साथीलाई धेरै धेरै धन्यवाद हामीलाई आफ्नै साथी सम्झेर आफ्नो मनमा लागेको जिज्ञासा पठाउनु भएकोमा।
पक्कै पनि। र साथी, तपाईँको जिज्ञासामा हामीले छलफल गर्नुभन्दा पनि यस विषयमा विज्ञ यौन रोग विशेषज्ञ बद्री चापागाईसँग हामीले तपाईँको जिज्ञासा सोधेका थियौँ, बरु उहाँसँग गरिएको कुराकानी नै पो सुन्ने हो कि हुँदैन रसिक?
भइहाल्छ नि करुणा।
साथी तपाईँ पनि सुन्नुहोस् है त, यौन रोग विशेषज्ञ बद्री चापागाईसँग भिरिङ्गे रोगको बारेमा गरिएको कुराकानी।
भिरिङ्गी रोग ट्रिपोनोमा प्यालिडम नामको एक ब्याक्टेरियाले यौनाङ्गमा घाउ आउने यौन रोग हो, जुन घाउ दुख्दैन, यो रगतको माध्यमबाट सर्ने रोग हो। त्यसकारण यो जुन चाहिँ प्रकारको यौन सम्पर्क, चाहे त्यो विपरीत लिङ्गी होस् वा समलिङ्गी होस्, यस्तो खालको असुरक्षित यौन सम्पर्क नै यो सर्ने मुख्य तरिका हो। त्यसका अलावा संक्रमित रगत वा सुईको प्रयोगबाट पनि सर्न सक्छ र संक्रमित आमाबाट पनि बच्चामा गर्भावस्थामा हुँदाखेरि चाहिँ यो पेटमा हुँदाखेरि यो सर्ने सम्भावना रहन्छ। अब यसबाट बच्नको लागि चाहिँ जोखिम जन्ने यौन गतिविधिहरू नगर्ने, एकजनासँग मात्र सुरक्षित तरिकाले यौन सम्पर्क राख्ने, अपरिचितसँग अथवा नयाँ व्यक्तिसँग सम्पर्क राख्नु पर्यो भने अनिवार्य रूपमा सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगतहरू चढाउँदाखेरि परीक्षण गरिएको रगत मात्र प्रयोग गर्ने, जो मान्छेहरूले नसाको माध्यमबाट औषध नसाहरू लिने गर्नुहुन्छ उहाँहरूले चाहिँ सुईको साथासाथ नगर्ने, र जुन यो गर्भवती महिलाहरूमा अथवा पेटभित्र भएको बच्चालाई सर नसरोस् भन्नको लागि चाहिँ गर्भवती परीक्षण गराउँदाखेरि यस रोगको लागि पनि रगतको परीक्षण गराउने, जुन हाम्रो यो फेसिलिटी भएको स्वास्थ्य संस्थामा प्राय सबैमा गराउने गरिन्छ, र यदि आमालाई संक्रमित भएको भेटिएमा सक्लो उपचार गर्छ। जतिसुकै औषधि खाए पनि यो रोग सुई नलगाएसम्म निको हुँदैन, र सुई लगायो भने रोग निको भएको मानिन्छ, र एकपटक रोग लागिसकेपछि टिपिएचए भन्ने कुरा जिन्दगीभरि पोजिटिभ हुने हुँदाखेरि वर्किङ भिसामा विदेश जान चाहिँ मिल्छ।
यति मजासँग साथीको जिज्ञासामा जानकारी दिनुभएकोमा यौन रोग विशेषज्ञ बद्री चापागाईलाई धेरै धेरै धन्यवाद। र साथी, उहाँको कुराकानीले तपाईँको जिज्ञासा समाधान गर्न सहयोग पुग्यो कि पुगेन भनेर लेखी पठाउन चाहिँ नबिर्सिनु होला है।
र त्यो सँगसँगै नि साथी, भिरिङ्गे रोगको बारेमा तपाईँले थाहा पाउनु भएको जानकारीहरू आफ्ना साथीभाइ र घर परिवारलाई पनि राम्रोसँग बुझाउनु होला है।
किनभने नि साथी, यस्ता जानकारीहरू हामी सबैले बुझ्न र थाहा पाउन आवश्यक छ।
पक्कै पनि। र साथी, तपाईँसँग पनि यस्तै जिज्ञासा वा समस्या छ भने हामीले कार्यक्रममा दिएका विभिन्न ठेगाना मध्ये तपाईँलाई जुन ठेगाना सजिलो लाग्छ त्यसैमा पठाउन भने नबिर्सिनु होला है।
र यति भन्दै अहिलेलाई भने म तपाईँको आफ्नै साथी रसी
र म तपाईँलाई धेरै धेरै माया गर्ने साथी करुणा बिदा हुन्छु।
नमस्ते,
बाई बाई, फेरि भेटौला।
ओए घने, अब यो आर्थिक वर्षको योजनाहरू बन्दै गर्दा निगरानी गर्ने चासो राख्ने कुरा त छँदैछ। अब हामीले आउन लागेको आर्थिक वर्ष 2076-77 को योजना छनौट प्रक्रियामा पनि सहभागी भएर योजना माग्नु पर्छ है।
ल माग्ने हो नि, यही योजना छनौट प्रक्रियामा त हो नि। रुममा लोएर आफ्नो गाउँठाउँको लागि आवश्यक भएको योजना तथा कार्यक्रम माग्ने, रुममा लोएर
हो त नि। अब भौतिक पूर्वाधार विकासका योजना, बाटोघाटो कुलो होस् या सिप अभिवृद्धि, आय आर्जन होस् या क्षमता अभिवृद्धि, जनचेतनामूलक होस् या संस्थागत विकास, सबै खाले योजनाहरू यही योजना छनौट प्रक्रियामै सहभागी भएर माग्ने त हो नि।
त्यो त रुम्मल लिएर हामीले आफै आफ्नो ठाउँको आवश्यकता हेरेर यही बेला योजना माग्नुपर्छ, नत्र पछि हाम्रो लागि योजना आएन भनेर गुनासो गर्न हुँदैन है। रुम्मल लिएर यही बेला योजना माग्न छुट्यो भने अर्को वर्षसम्म कुर्नुपर्छ। बारु हाम्रो डाँडा खर्कामा यो योजना छनौट प्रक्रियाको काम कहिलेदेखि सुरु हुँदैछ? रुम्माल धोएर
पैसा लागेसँगै आगामी आर्थिक वर्ष 2076-77 का लागि यो योजना छनौट प्रक्रिया सुरु भइसकेको छ। तर हामी नागरिकहरू सहभागी भएर योजना माग्ने तेस्रो चरण बस्ती तहको योजना छनौट चाहिँ कहिले हुन्छ भनेर बुझ्नुपर्छ।
ए अनि यो सूचना दिने काम त हाम्रो वडा कार्यालय, गाउँपालिका, नगरपालिकाको कार्यालय हो नि, होइन र?
हो त, हाम्रो वडा कार्यालयले यो सूचना दिनुपर्छ। तर हामी आफैले पनि कहिले कुन ठाउँमा हुँदैछ भनेर बुझ्ने चासो राख्नु पनि पर्यो नि, अनि पो सहकार्य हुन्छ त।
त्यो त हो, रुम्माल धोएर लु जाउँ त त्यसो भए वडा कार्यालयतिर, जो रुम्माल धोएर
जाउँ जाउँ
हिँड्छौँ।
घनेर विर्केले त आफ्नो वडाको बजेटमा चासो लिएर छुट्याइएको बजेटका बारेमा बुझ्न गएर जानकारी लिए र छुट्याएका बजेट के कस्तो काममा र को मार्फत कसरी खर्च भइरहेको छ भनेर निगरानी गर्ने कुरा गरे
र अहिले आगामी आर्थिक वर्षको योजना छनौट प्रक्रिया अन्तर्गत आफ्नो ठाउँमा बस्ती स्तरको योजना छनौट कहिले हुँदैछ भनेर बुझ्न वडा कार्यालय पनि गइरहेका रहेछन्।
के तपाईँले चाहिँ तपाईँको वडामा बस्ती स्तरको योजना छनौट प्रक्रिया कहिले हुँदैछ भनेर चासो लिएर आफ्नो वडामा बुझ्नु भयो त?
आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी भई आफ्ना कुरा हामीलाई भन्नुहोस्।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई सिएस टाइप गरी एउटा खाली ठाउँ छोडेर 371 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनु होला। त्यस्तै एनटिसी प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र एनसेल प्रयोगकर्ताले 9805171029 फोन गर्नुहोला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA म खादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज RADIOSAJHABOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथी सम्मको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ जवाफ देइता खोजौ।
विद्यार्थी नानी बाबुहरू, हामी COVID-19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरू मध्ये दुईजना अगाडि आऊ है, COVID-19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त, को को आउँछौ, हात उठाऊ त।
टिचर म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा, ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै एकजना बाबु पनि आऊ है, ल हात उठाऊ त, को आउने? ओहो, कति धेरै जनाको पो हात उठेको। ल कक्षा 9 बाट कर्म, तिमी अगाडि आऊ, बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म, ल सुरु गर। ल यहाँ छ माइक, लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसर भित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि, खाइसकेपछि, शौचालयको प्रयोगपछि नियमित बरोबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार, आँखा, नाक, मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौँ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छौँ।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ, तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। COVID-19 यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि COVID-19 का विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ।
कोभिड 19 विरुद्धको अभियानका लागि बेलायती सहयोग नियोग UKAID को सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
स्वभाव अनुसार चल्थे, तिमीले मन लागेको काम गर्दा टक्क रोकिन्थे भने।
मेरो स्वभाव अनुसार चाहिँ किन नि टुपी बालेर
किन हुनु नि? मैले तिम्रो स्वभावलाई नजिकबाट निहाल्न सक्थे, तिमीलाई राम्रोसँग चिन्न सक्थे, अनि अनि तिम्रो मनको भाव पनि मजाले बुझ्न सक्थे। त्यही भयो कि सबिन, खै त कुरा बुझेको तिमीले।
कुरा मैले होइन क्या, तिमीले चाहिँ नबुझेको। तिमी यसरी समयलाई आफ्नो बसमा पार्न खोज्यौ भने सबै कुरा बिग्रिन्छ क्या। त्यसैले यस्तो बकम फुसी कुरा नगर त, जिरी बिदा मागेको छु बोलाएर।
कस्तो होला कि बकम फुसी कुरा रे? अहिलेसम्म मेरो बसमा भयो भने म समयलाई टक्क रोक्छु, अनि हामी साथीसँग बोलिरहन पाउँछौँ, कुरा गरिरहन पाउँछौँ कि।
ल मानु है त, अहिलेलाई समय रोकियो, हामी जिरीसँग कुरा गरिरह्यौँ, अनि अर्को हप्ता चाहिँ को आउँछ नि जिग्रीलाई भेट्न? कसले कुरा गर्छन् जिग्रीसँग?
त्यो त हो है।
हो, त्यही भएर अर्को हप्ता फेरि जिग्रीसँग यसरी कुरा गर्नको लागि हामीले आज बिदा मागेर जानै पर्छ। त्यही भएर तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि, अनि कार्यक्रमका लागि आफ्नो सुझाव सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने एनटिसी प्रयोग गर्ने साथीका लागि 1660010045 र एनसेल प्रयोग गर्ने साथीका लागि 9801572000 हो यो नम्बरमा फोन गरेर आफूलाई लागेको कुरा निशुल्क रूपमा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है जिग्री।
त्यस्तै तपाईँले फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio.com गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ है।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको म्यासेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर 3440000।
साथै हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै आजको लागि भने साथीसँग मनका कुराका सबै साथी रसिक र करुणा सँगसँगै म तपाईँको आफ्नै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता,
अनि म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँ।